कार्यक्रम 11:56
नमस्कार। कार्यक्रम 11:56 को 140 अंकमा तपाईलाई स्वागत छ। म मदन पौड्याल। 2072 साल वैशाख 12 गते बिहान 11:56 गएको भूकम्प र त्यसपछिका परकम्पबाट भएको क्षति र अहिले भइरहेको पुनर्निर्माणका कामको पारदर्शिता र जवाबदेहिता खोज्ने यो कार्यक्रमको उद्देश्य हो। यो कार्यक्रम बिहिबार बेलुकी 5 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन मार्फत संसारभर सुन्न सकिन्छ। उज्यालो रेडियो नेटवर्कमा राति 10 बजेपछि यसको पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामीसँग छन् सम्पदा मार्ग र पुनर्निर्माणका विषयमा काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक नुच्चेकाजी महर्जनसँग गरिएको कुराकानी।
हामी प्रतिबद्ध छौँ सबै भत्किएका सम्पदाहरू पुनर्निर्माण यो हाम्रो पिरियडमा चाहिँ सकिन्छ भन्ने हामीलाई लागेको छ
र सहुलियतपूर्ण ऋण लिन भूकम्प प्रभावितलाई थप सहज हुने गरी कर्जा कार्यविधि संशोधन भएको विषयमा गरिएको कुराकानी।
यो भूकम्प पीड़ितहरूको आवास निर्माणको कर्जा लिइसकेको व्यक्तिले पनि बाँकी रहेका 6 वटा मध्ये कुनै एउटा चाहिँ लिन चाहेको खण्डमा सक्छ।
काठमाडौँका 2 मुख्य सम्पदा क्षेत्र हनुमान ढोका र स्वयम्भूनाथ पदयात्राबाट जोड्ने गरी काम थालिएको छ। काठमाडौँ महानगरपालिकाले 2200 मिटर दूरीका 2 सम्पदालाई जोड्न सम्पदा मार्ग बनाउन थालेको हो। स्थानीय घरलाई परम्परागत शैली र संस्कृति झल्कने, चित्रकला र भित्तेचित्रको प्रदर्शन गर्ने, मार्गमा भएका पाटी पौवा तथा सत्तलको मर्मत, सम्भार तथा संरक्षण गर्ने कार्य महानगरले गर्नेछ। साथै भूकम्पले भत्केका महानगरपालिकाभित्रका घर र पुनर्निर्माण हुन बाँकी सम्पदाको कामलाई पनि उत्तिकै चासोका साथ पुनर्निर्माण गर्नुपर्ने दायित्व छ। यसै विषयमा कुराकानीका लागि आज हामीसँग हुनुहुन्छ काठमाडौँ महानगरपालिका वडा नम्बर 18 वडा अध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक नुच्चेकाजी महर्जन। उहाँलाई मैले शुरूमा हनुमान ढोका र स्वयम्भू जोड्ने सम्पदा मार्ग के हो भनेर सोधेको छु।
यो सम्पदा मार्गको गुरु योजना भन्नाले त्यो एउटा त भौतिक पूर्वाधार नै हो। हनुमान ढोकाबाट स्वयम्भू वा स्वयम्भूबाट हनुमान ढोकासम्म आउँदाखेरि कसैलाई सोध्नु नपरोस् कि यो मतलब स्वयम्भू जान कहाँबाट जाने अथवा चाहिँ हनुमान ढोका जान कहाँबाट जाने भनेर चाहिँ सोध्नु नपरोस् भन्ने हिसाबले हामी त्यो टाइपको चाहिँ हामी बाटो बनाउँछौँ सबभन्दा पहिला। अर्को भनेको त्यहाँको दायाँ बायाँ चाहिँ रहेका घरहरूलाई, पुनर्निर्माण गरेका घरहरूलाई एउटा मौलिक शैलीबाट बनाओस् अथवा चाहिँ कमसेकम अगाडिको फेस अनुहार भन्छौँ हामी त्यसलाई चाहिँ एउटा मौलिकले बनाओस्, भित्र तला नै गरेर बनाएको भयो भने बाहिरबाट चाहिँ मौलिक रूपमा चाहिँ मौलिक शैलीमा बनाओस् भन्ने चाहिँ हाम्रो चाहना हो। र त्यो चाहना उहाँहरूले मात्रै भनेर पनि भएन, हामीले मात्र भनेर पनि हुँदैन, दुवैको चाहना, स्थानीयवासी र चाहिँ महानगरको चाहना बीच समन्वय गरेर उनीहरूलाई के सब्सिडाइज चाहिन्छ भने, सहयोग चाहिन्छ भने चाहिँ हामी त्यसमा पनि कति पर्सेन्ट चाहिँ हामी लगाउँछौँ भन्ने चाहिँ सरसल्लाह गरेर हामी त्यो पनि गर्ने हाम्रो योजनामा छ। भनेपछि त्यहाँ त्यो बीचमा रहेका सम्पदाहरू पनि हामी त्यहाँ भएका पुनर्निर्माण अथवा जीर्णोद्धार के गर्नुपर्ने हो त्यो चाहिँ हामी महानगरपालिकाको बजेटबाट त्यो बनाउने भनेर चाहिँ हाम्रो त्यो योजनाभित्र रहेको छ।
गुरु योजना बनाएर सार्वजनिक गर्न नै 1.5 वर्ष लगाउनु भयो, अनि काम चाहिँ कहिलेदेखि सुरु हुन्छ अथवा काम सुरु भएको अवस्था हो कि
होइन? काम भनेको त अब प्रत्येक वडाहरूले चाहिँ गरिराखेकै छ। यो चाहिँ हाम्रो निर्माण गर्ने, पुनर्निर्माण गर्ने भन्नेको चाहिँ हाम्रो महानगरपालिकाको नियमित निरन्तर गर्नुपर्ने कार्य नै भइहाल्यो। खालि यता मौलिकतिर चाहिँ धल्काउने मात्र हामीले चाहिँ अहिले चाहिँ योजनामा राखेको हो र त्यो योजना पनि हामीले गत वर्ष हामीले यो त तामझामका साथ चाहिँ यो जुन बाटो सुरुवात गरे त्यसपछि हामीलाई के लाग्छ त भन्दाखेरि महानगरपालिकाले कुनै पनि काम ढिला गर्यो गरेन भनेर भनिरहँदाखेरि हामीले यो त मैले यो त के भन्ने गरेको छु भने हामी जितेर आएको भनेको बिग्रिएको भड्केको अवस्थामा आएका हौ। 72 को भूकम्पले बनाइ नसकेको अनि मेलम्चीले चाहिँ खनिराखेको अवस्थामा हामी आइराखेको अवस्था छ। त्यसकारण पनि हामीलाई त्यो बनाउन ढिलो भइराखेको अवस्था छ। यदि साँच्चै यो जनप्रतिनिधिहरूको निरन्तरता रहेको भए पनि त्यस्तो नहोला, तर चाहिँ बीचमा यो जुन भूकम्प गएको थियो 72 सालदेखि मतलब 74 सालसम्मको 2 वर्ष कर्मचारीहरूको उसमा परेर चाहिँ त्यहाँ खासै कामहरू हुन सकिराखेको अवस्था थिएन र जनप्रतिनिधि आउँदाखेरि जनताका धेरै इच्छा आकांक्षाहरू तुरन्तै पूरा गर्नुपर्ने जस्तो चाहिँ देखिएको हुनाले चाहिँ हामीले त्यो कामहरू नदेखेको हो। तर यसमा पनि हामीले धेरै ठाउँमा यो सम्पदा मार्गमा त होइन धेरै ठाउँमा हात राख्नुपर्ने भएको हुँदाखेरि पनि अलिकति ढिला भएकै हो। यो हामी काम गर्छौँ, हाम्रो प्रतिबद्धता हो। यो गुरु योजनालाई अब आउने चाहिँ नगरसभामा हामी पेश गर्छौँ, त्यो चाहिँ पेश गरेर पास गरिसकेपछि हामीले चाहिँ केही नभए पनि यो 3 वर्षमा हामी यो त चाहिँ उपलब्धिमूलक कार्य चाहिँ हामी त्यहाँ देखाउँछौँ अथवा चाहिँ त्यहाँ हुन्छ भन्ने स्थानीयवासीहरूलाई एउटा विश्वास दिलाउन चाहन्छु।
हामीसँग काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं वडा नम्बर 18 का वडा अध्यक्ष नुछेकाजी महर्जन हुनुहुन्छ। उहाँसँग हामीले सम्पदा मार्ग, काठमाडौँ उपत्यकाभित्रका सम्पदाको पुनर्निर्माण लगायतका विषयमा कुराकानी जोडिरहेका छौं। जुन गुरु योजना अहिले बनिरहेको छ र तपाईँहरूले भर्खरै सार्वजनिक पनि गर्नुभएको छ, त्यो मार्गको निर्माण भइसकेपछि स्थानीय बासिन्दालाई के फाइदा हुन्छ, हामीलाई चाहिँ के फाइदा हुन्छ, महानगरपालिकालाई के फाइदा हुन्छ?
महानगरपालिकालाई फाइदा भन्दा पनि स्थानीयलाई फाइदा होस् भनेर हामीले योजना लागू गर्न लागेका हौ। त्यो 4 फिट 6 फिटको गल्लीभित्र यदि त्यो पर्यटकहरूभित्र त्यो बाटो गएर त्यहाँको स्थानीय उत्पादनहरू अथवा चाहिँ स्थानीय त्यो एउटा घरको चाहिँ जुन छिरी अहिले चाहिँ बेकारमा रहिरहेको अवस्था छ त्यसलाई चाहिँ उहाँहरूले व्यापारिक रूपमा प्रयोजन गर्न सक्नुहुनेछ एउटा भने, नभए आफैले पनि व्यापारिक कार्य चाहिँ गर्न पाउनुहुन्छ। त्यसकारण ती ठाउँका स्थानीयवासीहरू व्यापारिक रूपमा चाहिँ आर्थिक स्तर बढाउन लागि चाहिँ त्यो एकदम महत्त्वपूर्ण भूमिका निभाउँछ भन्ने चाहिँ हामीलाई विश्वास लागेको छ। महानगरपालिकाले फाइदा लिनलाई गरेको छैन, त्यहाँ चाहिँ यो त हाम्रो सुसभ्य सामाजिक एरिया अथवा क्षेत्र निर्माण होस् र त्यहाँको स्थानीयवासीहरू चाहिँ आर्थिक रूपले चाहिँ माथि उठ्न सकोस् भन्ने चाहिँ हाम्रो योजना रहेछ।
भनेको नेवारी कला संस्कृति र ऐतिहासिक सांस्कृतिक सम्पदाको प्रचार प्रसार संरक्षण हुने कुरा त छँदैछ।
त्यो त निरन्तरता नै भयो। हामीसँग चाहिँ लुकिसकेको अथवा चाहिँ त्यो चाहिँ हटिसकेको अथवा चाहिँ धमाधम विस्थापन हुन गइराखेको स्थितिलाई त्यसलाई उजागर गरेर प्रस्फुटन गरेर हाम्रो यो चाहिँ संस्कार विश्वमा परिचित छ भनेर चाहिँ देखाउनको लागि पनि यो त उपलब्धिमूलक नै हुन सक्छ।
भनेपछि काठमाडौँ महानगरपालिकाले चाहिँ सम्पदा मार्गलाई कसरी सहयोग गर्छ त, के भूमिका रहन्छ त?
पूर्वाधार निर्माण सबै महानगरपालिकाले हुन्छ। त्यो बाटोमा ढुङ्गा छाप्ने, इँटा छाप्ने, ब्लक गर्ने र के गर्ने हो त्यो सबै चाहिँ महानगरपालिकाकै बजेटमा हुन्छ भने त्यहाँ भएका पुनर्निर्माण गर्नुपर्ने सम्पदाहरू पनि महानगरकै बजेटमा हुन्छ र बाँकी रह्यो त्यहाँ चाहिँ त्यो जुन दायाँ बायाँ रहेका घरहरू हो त्यो घरहरूको घरधनीहरूसँग स्थानीय बासिन्दाहरूसँग छलफल गरेर उहाँहरूलाई यो त मौलिक शैलीमा बनाउनको लागि आर्थिक अनुदानको रूपमा हामीले सहयोग गर्न सक्छौँ।
के छ त स्थानीय बासिन्दाको चाहिँ प्रतिक्रिया यो कामप्रति, चाहिँ गुरु योजनाप्रति के भन्नुहुन्छ
तपाईँहरूले? मतलब सहयोग नभएको भए त हामी यसरी चाहिँ मतलब चाहिँ तामझामका साथ कार्यक्रम गर्नै सक्दैन, विरोधहरू आउँथ्यो होला। हामीले काम गर्दाखेरि हामीले यो मतलब यो त पदयात्रा सम्पदा दिवस मनाइरहँदाखेरि उहाँहरूले आफ्नो ठाउँमा आफ्नो स्थानीय टोल घर अगाडि बसेर उहाँले मतलब पानीका घैँडाहरू राखेर स्वागत गर्ने अथवा त्यहाँका संस्कृतिका पुराना सामानहरू एकैछिन भए पनि प्रदर्शन गर्ने जस्ता कार्यक्रमहरू गरेर हामीलाई सहयोग गरिरहनु भएको छ।
काठमाडौँ महानगरपालिकाभित्रको कुरा जोडिरहँदाखेरि 2072 साल वैशाख 12 गतेको भूकम्पले पनि असर गरेको छ, जुन ऐतिहासिक सांस्कृतिक पुरातात्विक सम्पदाहरू पनि यसबाट अछुतो छैनन्। जनप्रतिनिधिको हिसाबमा झण्डै 1 वर्ष बिताउनुभयो, अलिकति फरक पाटोको कुरा गरौं न, भूकम्पपछिको पुनर्निर्माण चाहिँ के छ, के देखिन्छ?
अब महानगरपालिकामा जिम्मा आएको अथवा वडा वडामा जिम्मा आएका पुननिर्माण गर्नुपर्ने सम्पदाहरूको पुननिर्माण यो हाम्रो निरन्तर चलिरहेको छ र सकेसम्म चाँडै होस् भन्ने चाहिँ हामीले चाहिराखेका थियौँ। तर के भन्दाखेरि अब अलिकति अब यो सम्पदा प्रेमी भन्ने व्यक्तित्वहरू जुन छन् उहाँहरूले किन अलिकति अल्मलाइरहेको छ भन्ने चाहिँ हामीलाई थाहा भएन। तर हामी चाहिँ जसले जे जुन तरिकाले अल्मल्याए पनि हामी त्यो पुनर्निर्माणका कामहरू गरेरै छाड्छौँ भन्ने चाहिँ हाम्रो प्रतिबद्धता हो। र वडा स्तरीयमा पनि आफ्नो ठाउँमा चाहिँ भड्केकाहरू चाहिँ लगभग चाहिँ प्राय पुनर्निर्माणहरू भइराखेको अवस्था छ। मात्र स्थानीय व्यक्तिहरूको जुन घर भड्किएका छन् ती घरहरूलाई चाहिँ पुनर्निर्माण गर्ने त्यो स्थानीय व्यक्तिहरूले चाहिँ रोकिराखेको अवस्था छ। अब कुन यो अवस्था किन आयो त भन्दाखेरि हाम्रो भित्री सहरमा ससाना घरहरू छ, दाजुभाइहरूको छ, छिमेकीसँग पनि एउटा वाल अथवा कुनै चाहिँ यो काठको फल्याकले मात्रै पार्टिसन गरेर बनाइराखेको हुन्छ। त्यो गर्दाखेरि त्यो घर बनाउँदाखेरि सबै नै पाँच छवटा घर अथवा त्यो सँगसँगै भएका घरहरू सबै नै बनाउनु पर्ने हुन्छ र प्राधिकरण पुनर्निर्माण प्राधिकरणले पनि ती जोडिएका घरहरू पनि कसैलाई चाहिँ पूर्ण क्षतिको रूपमा चाहिँ प्रमाणित गरिदिएको छ भने कसैलाई चाहिँ यो आंशिक क्षति अथवा चाहिँ क्षति नै छैन भन्ने हिसाबले चाहिँ गरिदिएको छ। त्यो अवस्था आई सिर्जना भइराखेको हुनाले चाहिँ स्थानीय व्यक्तिहरूको चाहिँ घर पुनर्निर्माण हुन सकिराखेको छैन एक भने, अर्को त्यो घरलाई छोडेर त्यो घर त्यहीँ राखेर उनीहरूले अर्को नयाँ घर बनाएर बसिराखेको अवस्था पनि रहेको हुँदा दुईटा घर भएकाहरूलाई यो चाहिँ क्षतिपूर्ति नदिने भन्ने चाहिँ जुन नेपाल सरकार अथवा पुनर्निर्माण प्राधिकरणले भनिराखेको छ त्यसलाई पनि हामीले चाहिँ अथवा स्थानीयवासीले पनि त्यो महसुस गरेर भनौँ या अथवा चाहिँ त्यो हामीले सुविधै दिएको छैन, हामी किन त्यो किन बनाउने, हामी बसिराखेकै छैन, हामी त यता नयाँ घरमै बसिराखेका छौँ भन्ने चाहिँ उनीहरूको चाहिँ यो त विचारले गर्दाखेरि पनि त्यो स्थानीय चाहिँ व्यक्तिहरूको घर पुनर्निर्माण हुन सकिराखेको स्थिति छैन।
तपाईँहरू सहजीकरण गर्न चाहिँ तयार
छैन? हामी तयारै छौँ। हामी सहजीकरण गर्न अथवा हामीले गर्नुपर्ने भूमिका निभाउने अथवा चाहिँ सहयोग जुन प्रकारको सहयोग चाहिन्छ त्यो त हामीले गरिराखेकै नै छौँ।
घर पुनर्निर्माण थोरै तपाईँले जोडिहाल्नुभयो, जस्तो सम्पदा काष्ठमण्डप त्यहीँनिर छ, हनुमान ढोका दरबार त्यहीँनिर छ, सबै सम्पदाहरूको परिफेरि स्वयम्भू त पुनर्निर्माणकै उसमा अगाडि पनि भइहाल्यो, भनेपछि के छन् अब बाँकी समस्याहरू तपाईँले सम्पदाको कुरा गरिरहँदाखेरि?
होइन, त्यसको बाँकी भनेको यो बनाउने नै हो, निरन्तर चलिराखेको छ। अब धेरै विषयहरू जस्तो यहाँ धल्कोको इन्द्रायणी कङ्केश्वरी मन्दिरहरू पनि चाहिँ क्षति नै भएको त्यो चाहिँ बनाइसकेको अवस्था छ, काष्ठमण्डप बनाउने प्रक्रियामा रहेको छ। त्यसै गरी अब धराहराको यो त पुनर्निर्माण छुट्टै तरिकाले चाहिँ अब प्राधिकरणले नै बनाइराखेको अवस्था छ। अब रानी पोखरी पनि अब राज्यले नै संघीय सरकारले नै बनाउने अथवा पुरातत्वको सहयोगमा बनाउने भनेर चाहिँ त्यो प्रक्रिया पनि गइराखेको अवस्था छ। हनुमान ढोकाभित्र रहेका त्यो जुन छन् माजु देग दश अवतार देवल होइन यिनीहरू चाहिँ सबै निर्माण प्रक्रियामै छ। अब चाहिँ अब जैसी देवल भनौँ, त्यो जैसी देवल पनि निर्माण प्रक्रियामै छ। भनेपछि यो सबै निर्माण प्रक्रियाहरू रहेको अवस्था छ। होइन, हिजो चाहिँ नआउँदाखेरि अथवा आइसकेपछि किन भएन भन्ने कुराहरू दुई वर्ष हामी जनप्रतिनिधि भएर बसिरहँदाखेरि एउटा त्यो त के भने त त्यो हामी आउँदासम्म त केही गरेकै थिएन। हामी आइसकेपछि त्यसको चाहिँ छलफल गर्नेदेखि लिएर नक्सा बनाउने अथवा चाहिँ बुद्धिजीवीहरूसँग छलफल गर्ने, पुरातत्वविदहरूसँग छलफल गर्ने जस्ता विषयहरूदेखि लिएर चाहिँ भएको हुनाले अलिकति ढिला भएको मात्रै हो। म अघि पनि होइन एउटा दुईवटा त अब मुद्दाकै सिलसिलामा पनि ढिला भएका छन्। होइन, यसरी भइरहँदाखेरि हामी पुनर्निर्माण गर्ने प्रतिबद्धतामा छौँ। अब सबै निर्माणहरू भइराखेको छ, देखिराख्ने सबैले देखिराख्नु भएकै छ। त्यसकारण चाहिँ हामी प्रतिबद्ध छौँ, सबै भत्किएका सम्पदाहरू पुनर्निर्माण यो हाम्रो पिरियडमा चाहिँ सकिन्छ भन्ने हामीलाई लागेको छ।
पुनर्निर्माणका जुनसुकै गतिविधि, सम्पदा होस्, निजी आवास होस् अथवा नागरिकका आर्थिक कुराहरूको कुरा होस्, जनप्रतिनिधि, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, तपाईँले भने जस्तो केन्द्र सरकार कसरी अगाडि बढ्ने, भूमिका चाहिँ के हुन्छ अन्तिममा?
यो सबै आफ्नै हिसाबले लागिराखेको छ। प्रदेश सरकारले पनि सहयोग गर्ने अथवा संघीय सरकारले पनि सहयोग गर्ने, सकेसम्म स्थानीय सरकारले गरोस् भन्ने चाहिँ प्रदेश र संघीय सरकार चाहन्छन् भने अब त्यहाँ विवादित भयो या चाहिँ त्यहाँ चाहिँ स्थानीय सरकारले धेरै लगानीबाट गर्नुपर्ने भयो भने चाहिँ त्यसलाई चाहिँ अब प्रदेश अथवा संघीय सरकारको सहयोगमा ती पुननिर्माणहरू भइराखेको अवस्था हुँदाखेरि सकेसम्म त हामी स्थानीय महानगरपालिकाको हैसियतमा रहिरहेको हामीले महानगरपालिकाको मतलब सम्पदा पुननिर्माण गर्न महानगरपालिका नै सक्षम छौं भन्ने चाहिँ हामी यो सन्देश दिन चाहन्छौ। त्यसको लागि हामी सबै प्रक्रियाहरू हामीले कार्यान्वयनतिर लागिराखेका छौं।
उहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिका वडा नम्बर 18 का वडा अध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक नुच्छे काजी महर्जन। तपाई अहिले कार्यक्रम 11:56 सुन्दै हुनुहुन्छ। उज्यालो रेडियो नेटवर्क मार्फत देशभरि र उज्यालो अनलाइन तथा उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम 11:56 सहुलियतपूर्ण ऋण लिन भूकम्प प्रभावितलाई थप सहज हुने गरी कार्यविधि संशोधन भएको विषयमा गरिएको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम 11:56 उज्यालो रेडियो नेटवर्क मार्फत देशभरि र उज्यालो अनलाइन तथा उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम 11:56 सुनिरहनु भएको छ। यससँगै हामीले काठमाडौँ महानगरपालिकाभित्र घर तथा सम्पदा पुनर्निर्माणको विषयमा गरिएको कुराकानी सुन्यौं। अब लागौं अर्को कुराकानीतर्फ। सहुलियतपूर्ण ऋण लिन भूकम्प प्रभावितलाई थप सहज हुने भएको छ। सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि 2075 पहिलो संशोधन गरी थप एउटा ऋण सुविधा उपलब्ध गराउने व्यवस्था गरेको हो। कार्यविधिमा 7 प्रकारका कर्जाको व्यवस्था छ। भूकम्प प्रभावितलाई आवास कर्जा सहित व्यवसायिक कृषि तथा पशुपक्षी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमी, दलित समुदाय विकास एवं उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जाको व्यवस्था छ। तर भूकम्प प्रभावितले आवास सहित 6 मध्ये 1 शीर्षकको कर्जा लिन सक्नेछन्। यसै विषयमा मैले कार्यविधिमा के संशोधन भयो भनेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव एवं सहप्रवक्ता मनोहर घिमिरेलाई सोधेको छु।
शुरूदेखि नै प्राधिकरणले वा भनौं नेपाल सरकारले भूकम्प पीड़ितहरूलाई 3 लाख रूपियाँ आर्थिक अनुदान उपलब्ध गराए तापनि 3 लाखमा घर बन्न सक्दैन वा पुग्दैन भन्नेपछि उसलाई थप सहुलियत दिनुपर्छ भन्ने नीति अनुसार विगतमा पनि एउटा ऋणको प्याकेज ल्याएको थियो। त्यो ऋणको प्याकेज त्यति प्रभावकारी नभइसकेपछि गएको भदौमा नेपाल सरकारले एउटा नयाँ ब्याज सहुलियत ब्याज अनुदान सम्बन्धी कार्यविधि जारी गर्यो र त्यसमा एउटा चाहिँ यो भूकम्प पीड़ितहरूलाई आर्थिक अभावको कारणले घर निर्माण शुरू गर्न नसकेका भूकम्प पीड़ितलाई 3 लाख रूपियाँ 5 वर्षको लागि 5% ब्याज अनुदानमा उपलब्ध गराउने भन्ने कार्यविधि जारी गरेको थियो। त्यही अनुसार हामीले सबै सम्बन्धित बैंकहरूसँग छलफल गरेर त्यसलाई सहजीकरण गरेर हामीले त्यो वितरणको लागि व्यवस्था मिलाएका थियौँ र त्यसमा केही कुराहरू चाहिँ अस्पष्ट भयो भन्ने रहिसकेपछि हालैको मन्त्री परिषदको बैठकले त्यसमा केही कुराहरू चाहिँ प्रष्ट्याइदिएको अवस्था हो पछिल्लो समयमा। तर यो जुन सुविधा छ यो सुविधा भनेको चाहिँ गएको भदौदेखि नै कार्यान्वयनमा आइसकेको सुविधा हो।
तपाईँले भन्नुभयो भूकम्प प्रभावितका लागि सहुलियत ऋणमा चाहिँ केही संशोधन भएको छ, यो संशोधन चाहिँ के भयो?
यसमा संशोधन चाहिँ एक दुईवटा कुराहरू भएको छ। यसमा सुरुमा के भनेको थियो भन्दा आर्थिक अभावको कारणले घर निर्माण शुरू गर्न नसकेका भूकम्प पीड़ितलाई दिने भनेर भनेको थियो। अब आर्थिक अभावको कारणले घर निर्माण शुरू गर्न नसकेका को भन्ने एउटा अन्यलग्रस्त रह्यो। तर हामीले सुरुमा पनि फुकाएको थियौँ, सुरुमै हामीले के भनेका थियौँ भने पहिलो किस्ता लिएको, हालसम्म अनुदान सम्झौता नगरेका वा पहिलो किस्ता लिएका, दोस्रो र तेस्रो किस्ता नलिसकेका व्यक्तिहरू चाहिँ आर्थिक अभावको कारणले घर बनाउन नसकेका पीड़ितहरू हुन्। त्यो प्रमाणीकरण पनि गर्नुपर्ने हुन्छ स्थानीय तहबाट, ती व्यक्तिहरूलाई दिने भनेर भनेका थियौँ। त्यही कुरा अहिले चाहिँ कार्यविधिमा लेखेर आयो, अर्थात् यो सुविधा कसले प्राप्त गर्ने भयो त भन्दा दोस्रो र तेस्रो किस्ता लिइसकेका भूकम्प पीड़ितहरूले प्राप्त गर्नुहुन्न, पहिलो किस्ता लिएर वा हालसम्म पनि अनुदान सम्झौता नगर्नुभएका भूकम्प पीड़ितहरू जो आर्थिक अभाव वा साँच्चै अभावको कारणले घर सुरु गर्न नसकेको हो भन्ने कुरा प्रमाणित भएको अवस्थामा चाहिँ उहाँहरूलाई यो सुविधा उपलब्ध हुन्छ। एउटा पाटो त्यो भयो। अर्को भनेको यसमा सात थरी कर्जाहरू थियो, त्यो सात थरी कर्जाहरूमा कुनै एउटा मात्र लिन पाइने भन्ने त्यो कार्यविधिले भनेको थियो, तर अहिले के गरिदियो भन्दाखेरि भूकम्प पीड़ित जुन यो आवास निर्माण कर्जा लिए तापनि अन्य बाँकी जुन छवटा व्यावसायिक खालका कर्जाहरू छन् ती पनि कुनै भूकम्प पीड़ितले लिन चाहेको अवस्थामा लिन सकिनेछ भनेर एउटा संशोधन गरेको छ। अर्को चाहिँ त्यहाँ प्यान नम्बर चाहिने त्यस्ता कुराहरू थियो, त्यो प्यान नम्बर नचाहिने भनेर भनेको छ। र सँगसँगै अर्को भनेको भूकम्प पीड़ितले निर्माण गरिरहेको वा प्रबलीकरण गरिरहेकै घर धितो राखेर यो सुविधा चाहिँ लिन सक्छ, अरू कुनै थप धितो राख्नुपर्ने आवश्यकता छैन। यी चाहिँ मूलभूत संशोधन गरिएका कुराहरू हुन्।
सात प्रकारका कर्जा मध्ये भूकम्प पीड़ित आफैले लिन सक्ने एउटा कर्जा र अरू छवटा कर्जा भए, त्यसमध्ये अब ती छवटै कर्जा लिन्छु भनेर चाहना राख्नेले लिने हो अथवा भूकम्प पीड़ित बाहेक अरू छवटा मध्ये एउटा चाहिँ रोजेर लिने?
तपाईँले एकदमै राम्रो प्रश्न उठाउनु भयो। जस्तै सातवटा कर्जाहरूमा अहिले नेपाल सरकारले ब्याज अनुदान उपलब्ध गराउँछ 5%-6%। त्यो मध्ये यो भूकम्प पीड़ितहरूको आवास निर्माणको कर्जा लिइसकेको व्यक्तिले पनि बाँकी रहेका छवटा मध्ये कुनै एउटा चाहिँ लिन चाहेको खण्डमा सक्छ। यो लिएको कारणले बन्देज हुनु पर्दैन। तर भूकम्प पीड़ित बाहेक अरू जो आम सर्वसाधारण नेपाली हो उसले भने चाहिँ तपाईँको छवटा कर्जाहरूमध्ये कुनै एउटा मात्र लिनुपर्छ, त्यही अनुसार भूकम्प पीड़ितलाई पनि त्यो शर्त चाहिँ लागू हुन्छ।
भनेपछि भूकम्प पीड़ितले भूकम्प पीड़ित कर्जा एउटा र अरू छवटा मध्ये रोजेर एउटा लिन पाउने
हो? एकदम त्यही नै हो।
भनेपछि अब जीविकोपार्जनका लागि एउटा थप सुविधाको प्रावधान भनिएको छ, यो विषय चाहिँ के हो?
जीविकाको उपार्जनका लागि भनेको चाहिँ त्यही तपाईँको विभिन्न खालका कर्जाहरू छन् होइन, जस्तै व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा छ, विदेशबाट फर्केका युवा परियोजना कर्जाहरू छ, महिला उद्यमशील कर्जाहरू छ, यी प्रकारका कर्जाहरू चाहिँ लिने भन्ने कुरा हो। र अहिले अब निर्णय नै नभइसकेको, तर हामी पनि भूकम्प पीड़ितहरूलाई अलिक बेग्लै प्रकारको जीविकोपार्जनको कर्जा पनि दिने कि भन्ने ढङ्गले पनि हामी त्यो पनि प्रयत्न गर्दै रहेको कुरा पनि म अवगत गराउन चाहन्छु।
धितोको कुरा जोड्नु भने धितो चाहिँ बन्दै गरेको घर अथवा प्रबलीकरणमा परेको घरलाई चाहिँ मान्न सकिने अवस्था हो?
एकदम प्रष्ट लेखेको छ त्यहाँनिर। यो भूकम्प पीड़ितहरूको निजी आवास निर्माण कर्जा लिने व्यक्तिले उसले हाल जुन घर पुनर्निर्माण गर्ने हो वा जुन प्रबलीकरण गर्ने हो त्यही घर धितो राखेर त्यो चाहिँ ऋण सुविधा लिन सक्छ। त्यसको लागि थप अन्य कुनै सुविधाहरू चाहिँ अर्को अर्थात् अर्को कुनै जग्गाहरू चाहिँ तपाईँको वा घर धितो राख्नु पर्दैन।
हामीसँग राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव एवं सहप्रवक्ता मनोहर घिमिरे हुनुहुन्छ र हामीले भूकम्प पीड़ितको चाहिँ सहुलियतपूर्ण कर्जाको संशोधनका विषयमा कुराकानी गरिरहेका छौं। र भूकम्प पीड़ित परिभाषा नै एक प्रकारले चाहिँ संशोधन भएको विषय छ, जस्तो सम्झौता नै हुन नसकेका र सम्झौता गरी पहिलो किस्ता लिएका तर दोस्रो किस्ता लिन नसकेका, आर्थिक अभावमा चाहिँ पुनर्निर्माण वा घर प्रबलीकरण गर्न नसकेका चाहिँ लाभग्राही हुन् भनिएको छ। भनेपछि अरू भूकम्प पीड़ित चाहिँ लाभग्राही होइनन् त उसो भए?
होइन, भूकम्प पीड़ित लाभग्राही त हाम्रो करिब 9,00,000 संख्यामा हुनुहुन्छ होइन। अब आम सर्वसाधारणको बुझाइ वा चाहना के छ भने दोस्रो वा तेस्रो किस्ता लिइसकेका व्यक्तिले पनि यो पाइदिए हुन्थ्यो भन्ने कुरा विभिन्न ठाउँबाट आएको छ। त्यो अब स्वाभाविक रूपमा चाहना राख्नु राम्रो कुरो हो, तर अब हाम्रो आर्थिक अवस्था, नेपाल सरकारले तय गरेको विधि प्रक्रिया, यी सबै कुराहरूलाई ध्यान दिँदाखेरि अब त्यो तल्लो अहिलेसम्म पनि घर बनाउन सुरु नगरेका व्यक्तिहरूलाई बढी प्राथमिकता दिनुपर्छ, बढी महत्व दिनुपर्छ। र त्यो कुरा फेरि तपाईँको स्थानीय तहले पनि ऊ साँच्चैकै आर्थिक अभाव भएको व्यक्ति हो कि होइन भन्ने कुरा प्रमाणित गर्ने भएको हुनाले त्यस्ता व्यक्तिहरूलाई लक्षित गरी यो सुविधा चाहिँ हामीले ल्याएका छौँ।
आवास निर्माण गर्न तोकिएको अवधिभित्र कर्जा लिनुपर्ने व्यवस्था छ भनिएको छ, यसको अर्थ चाहिँ के हो?
प्राधिकरणले समय सीमा निर्धारण गरेको समयभित्र चाहिँ उसले घर बनाइसक्ने गरी शर्तमा यो कर्जा लिनुपर्छ भनेर भनेको हो, त्यो चाहिँ भनेको। तर अहिले पछिल्लो समयमा चाहिँ अब हामीले यो दोस्रो र तेस्रो किस्ता लिने समय अवधि चाहिँ अलिक खुलै राखेको हुनाले त्यो ठ्याक्कै अहिले त्यसको यतिभित्र नै लिइसक्नुपर्छ भन्ने छैन। तर पनि मुख्य रूपमा आगामी आर्थिक वर्षभित्रमा निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने मनसायले उद्देश्यले यो ऋण सुविधा चाहिँ उपभोग गर्नुपर्छ।
अहिलेसम्म जुन कार्यविधि लागू भइसकेपछि प्राधिकरणको तथ्याङ्कमा चाहिँ यति लाभग्राहीले सहुलियतपूर्ण कर्जाको सुविधा लिनुभयो भन्ने तथ्याङ्क यहाँसम्म आइपुगेको छ कि छैन, अथवा राष्ट्र बैङ्कसँग चाहिँ यो विषयमा चाहिँ समन्वय के भइरहेको छ?
यो मलाई जानकारी प्राप्त भए अनुसार यो वास्तव संख्यागत रूपले हेर्ने हो भने चाहिँ अत्यन्त कम देखिन्छ। अहिलेसम्म तपाईँको करिब 15,000 सातै प्रकारको कर्जाहरू चाहिँ 15,000 लिएको पाइएको छ, होइन? त्यो मध्ये 27 चाहिँ हाम्रो भूकम्प पीड़ितहरूले यो कर्जा लिनुभएको हामी मलाई जानकारी प्राप्त भएको छ।
हामीसँग अघिल्लो कार्यक्रममा चाहिँ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीओ सुशील गेवालीले पनि यो चाहिँ निकै थोरै भयो भनेर भनिरहनु भएको थियो। अब यसलाई यही प्राधिकरणको समय अवधिभित्र निजी आवास पनि बन्ने, सहुलियत कर्जालाई पनि अझै सरल बनाउने गरी के गर्न सकिएला, अथवा भूमिका चाहिँ राष्ट्र ब्याङ्कले गर्नुपर्ने हो कि बैंक तथा वित्तीय संस्थाले गर्नुपर्ने हो कि, अथवा स्थानीय तहले प्रमाणीकरणमा चाहिँ सहजीकरण गर्नुपर्ने हो कि, अथवा लाभ गरे आफैले चाहिँ म यो सुविधा लिन सक्छु र म यसरी चाहिँ घर बनाउन सक्छु भनेर लाग्नुपर्ने हो कि, के गर्दै अझै पुनर्निर्माणले गति लिन सक्ला त?
यो सहुलियत ऋणको सहज वितरणका सम्बन्धमा हामीले बारम्बार यो विभिन्न जुन सरकारवाला निकायहरू भएन बैंकका एसोसिएसनहरू राष्ट्र बैंक अर्थ मन्त्रालयसँग हामीले विभिन्न चरणमा छलफल गरेका छौँ र विभिन्न सहमति गरेर त्यसअनुसार निर्देशन पनि दिएको अवस्था छ। तर पनि संख्यात्मक रूपमा हेर्दाखेरि यो साह्रै सानो संख्यामा मात्र वितरण भएको देखिन्छ। वास्तवमै यसमा हामीले सफलता मान्नुपर्ने कारण छैन, किनकि तल्लो स्तरमा जाँदाखेरि धेरै व्यक्तिहरूले यो ऋणको चाहना गरिराख्नु भएको छ र हामीले पाएनौ दिएन भन्ने खालको कुरा दिनौ मसँग पनि आइपुग्ने गर्छ। त्यसकारण र हामीले अहिले पछिल्लो यो भदौदेखि अहिलेसम्मको अवस्था मूल्याङ्कन गर्दा खास के देखियो भने बैंकका तल्लो तहका जुन कार्यालयहरू छन् ती कार्यालयहरू नै यो प्रक्रियाको बारेमा त्यति सुसूचित नभएको, हामीले त बाह्र विभिन्न ठाउँहरूमा कार्यक्रम गर्दाखेरि सुसूचित गराएको अवस्था, पहिलोपटक हाम्रो कार्यक्रममा उहाँहरूले सुन्नुभएको अवस्था, आफ्नो सम्बन्धित निकायबाट नपुगेको अवस्था विशेष गरिकन हामीले पायौँ र कतिपय बैङ्कहरूले अलिकति दुःख दिने पनि नियत राखेको जुन अघिको हामीले जुन संशोधन नगरेका कारणले केही अस्पष्टता भएको कुरामा अलिकति दुःख दिएको पनि हामीले भेटाएका थियौँ। त्यसकारण अब चाहिँ हामी फेरि वृहत ढङ्गले प्रचार प्रसार गरेर समन्वय गरेर हरेक हाम्रा जिल्ला स्थित कार्यालयहरूलाई यसको वास्तविक जानकारी दिएर र भूकम्प पीड़ितहरू समक्ष पनि यो सूचना पुर्याएर उहाँहरूलाई यो ऋण सुविधा चाहिँ लिनुहोस् र सकेसम्म बढी लिनुहोस् भन्ने चाहिँ हामी अनुरोध गर्न चाहिरहेको छौँ। र अर्को कुरा मैले अघि पनि भने, दोस्रो र तेस्रो किस्ता लिने व्यक्तिहरूको संख्या चाहना पनि धेरै छ, होइन? तर अब दोस्रो र तेस्रो किस्ता लिएकालाई चाहिँ हामीले दिन सक्ने अवस्था भने छैन, त्यो कारणले गर्दा पनि पाइँदो रहेन रहेछ है भन्ने एउटा सन्देश चाहिँ गाउँघरमा पुगेको छ, ऋण त दिँदो रहन्छ है भन्ने कुरा पुगेको छ। त्यसकारण म के अनुरोध गर्न चाहन्छु भने पहिलो किस्ता लिएका, दोस्रो र तेस्रो किस्ता नलिएकाहरूलाई यो ऋण सुविधा प्राप्त हुन्छ।
हामीसँग राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव एवं सहप्रवक्ता मनोहर घिमिरे हुनुहुन्छ र हामीले यतिन्जेल सहुलियतपूर्ण कर्जा जुन भूकम्प प्रभावितले लिन सक्नुहुन्छ यस विषयमा कुराकानी जोड्यौं र अहिले जिल्ला जिल्ला जुन भूकम्प प्रभावित 32 जिल्लामा चाहिँ गुनासो छुट तथा पुनर्जाँच सर्वे चलिरहेको छ, यो कार्य कहाँनिर पुग्यो?
छुट तथा पुनर्जाँच सर्वेक्षण गर्नुको मुख्य उद्देश्य भनेको विगतको सर्वेक्षणमा विविध कारणले गर्दा छुट भएका र लाभग्राहीमा समावेश हुन पाऊ भनी गुनासो दर्ता गराएका व्यक्तिहरूको घर सर्वेक्षण गर्ने र उहाँहरूको अवस्था के हो त्यो मूल्याङ्कन गरेर लाभग्राहीमा पर्ने वा नपर्ने निर्णय गर्ने हाम्रो उद्देश्य हो। त्यही अनुरूप हामीले चैत 15 स्तरगत कार्य शुरू गर्यौं र त्यही बीचमा अब हाम्रो प्राविधिक साथीहरूको विविधमाका कारण आन्दोलन भयो र विभिन्न जिल्लाहरूमा कार्य प्रभावित भयो, त्यो कारणले उल्लेखनीय संख्यामा वा हामीले आशातीत गरेको संख्यामा स्तरगत लगत संकलनको काम शुरू हुन सकेको छैन। तर पछिल्लो करिब 1 अगाडि चाहिँ हाम्रो प्राविधिक साथीहरूसँग सहमति भइसकेको हुनाले र उहाँहरू कार्यक्षेत्रमा पुगेर काम गर्न थालेको कारणले अहिले पछिल्लो दिनमा भने स्तरगत यो तथ्याङ्क संकलनको काम चाहिँ तीव्रतर रूपमा अगाडि बढ़िरहेको अवस्था छ।
प्राधिकरणको तथ्याङ्कमा छुट तथा पुनर्जाँच सर्वेक्षणपछि अहिले कति गुनासा आए?
छुट तथा पुनर्जाँच सर्वेक्षण अन्तर्गत अहिलेसम्म हामीलाई मैले अघि पनि भने खासै उल्लेख्य संख्यामा आएको छैन, तर मेरो रेकर्डमा हाम्रो केन्द्रीय किनभने जिल्ला स्तरबाट सिधै हाम्रो केन्द्रीय सूचना प्रणालीमा त्यो आइपुग्छ, त्यो हेर्दा करिब 6,000 हारारीमा चाहिँ सर्वेक्षण भएर आइसकेको छ। विशेष गरिकन नवलपरासी चितवन र मकवानपुरका साथीहरूले बीचमा पनि विभिन्न बाधा व्यवधानका बीचमा पनि राम्रोसँग काम गर्नुभयो र उहाँहरूले पठाउनु भयो र अन्य जिल्लाको पनि अहिले आउने क्रम चाहिँ बढ़िरहेको छ र यो दिनौ बढ़िरहेको अवस्था चाहिँ हामीले देखेका छौँ।
गुनासो चाहिँ आउने क्रम कस्तो छ, धेरै थोरै अथवा ठिकै?
जिल्लामा केही जिल्लाहरूमा पनि अनुगमनको सिलसिलामा पुगे र जिल्लागतका साथीहरूको अनुभवबाट वा उहाँको भनाइबाट सुन्दाखेरि अनपेक्षित ढंगले जिल्लामा चाहिँ गुनासो बढ़िरहेको देखेका छौं हामीले। यो छूट तथा पूर्णता सर्वेक्षणमा हामीले विशेष गरिकन स्थानीय तहलाई बढ़ी जिम्मेवार, स्थानीय तहको दुई चरणको सिफारिश, वडा स्तरीय गुनासो व्यवस्थापन समिति र स्थानीय तहको प्रमुख र प्रशासकीय अधिकृतले संयुक्त सिफारिश गरे पश्चात मात्र हाम्रो प्राविधिक साथीहरूले घरको अवस्था मूल्यांकन गर्ने, प्राविधिक मूल्यांकन गर्ने भन्ने खालको विधि प्रक्रिया तय गरेको छ। अर्थात पहिलो छनौट चाहिँ स्थानीय तहले नै गर्नुहुन्छ भूकम्प पीड़ित हो कि होइन भनेर। त्यसकारण अब धेरै गुनासोहरू हामीले विगतमा पनि सम्बोधन गरिसकेको, 14 जिल्लामा हामीले पहिलो पटक पहिला पनि छूट तथा पुनर्जा सर्वेक्षण गरिसकेको, केही छुटपुट ठाउँमा मात्र सर्वेक्षण हुन छुटेको अवस्थामा पनि अहिले चाहिँ व्यापक रूपमा गुनासो दर्ता भएको प्राविधिक साथीहरू कहीँ कतै कतै त एकदम काम गर्नलाई पनि आत्तिएको अवस्था वा भ्याइँदैन सकिँदैन, साह्रै धेरै आयो के गर्ने होला भनेर त्यस्तो अवस्था छ। त्यसकारण म सबै युरोडे सुनिरहनुभएका विशेष गरिकन स्थानीय तहका जनप्रतिनिधिहरूलाई के अनुरोध गर्न चाहन्छु भने वास्तविक पीड़ित नछुटुन् तर गैर पीड़ित नपरून् भन्ने आशयले चाहिँ वा उद्देश्य राखेर त्यसअनुसार सिफारिश गरिदिनु पर्यो। र सँगसँगै एउटा कार्यविधिमा हामीले छुट तथा पुनर्जा सर्वेक्षणको कार्यविधिमा हामीले के भनेका छौँ भने वैकल्पिक बासको व्यवस्था भएका पीड़ितहरूलाई सिफारिश गर्नु हुँदैन, किनकि ऊ तपाईँको त्यहाँ पीड़ितै भए पनि उसको वैकल्पिक बास छ भने ऊ लागुराई हुन सक्दैन। र त्यसकारण त्यस्ता व्यक्तिहरूलाई सर्वेक्षणको लागि सिफारिश नगर्नु हुन र गलत व्यक्तिलाई सिफारिश गरेको खण्डमा सिफारिशकर्ता चाहिँ भोलि कार्यवाहीको भागीदार हुने गरी हाम्रो कार्यविधिले त्यो कुरा भनेको छ। त्यसकारण यतातर्फ पनि ध्यान दिएर सिफारिश गर्नुहुन म सबैलाई अनुरोध गर्छु। र फेरि पनि के अनुरोध गर्न चाहन्छु भने प्राधिकरणले छुट सर्वेक्षण गर्नुको आशय वा उद्देश्य भनेको वास्तविक पीड़ित नछुटुन् र गैर पीड़ित चाहिँ नपरून् भन्ने हाम्रो आशय हो। त्यो कारणले गर्दा यसतर्फ ध्यान दिएर मात्र सर्वेक्षणमा सहभागी हुन सबैलाई अनुरोध गर्छु।
चैत 15 गतेदेखि शुरू भएको छूट तथा पुनर्जाँच सर्वेक्षण वैशाख मसान्तभित्र सक्ने गरी एउटा कार्य समय सीमा चाहिँ तोहाई भएको थियो र बीचमा चाहिँ प्राविधिकहरूले आन्दोलन पनि गर्नुभयो र अहिले सहमति पनि भइसकेको अवस्था छ। यो चाहिँ अब कति पर जान्छ?
यस्तो छ, हामीले शुरूमा स्थलगत तथ्याङ्क संकलन वा लगत संकलनको कार्य अवधि वा कार्य समय निर्धारण गर्दा 45 दिन चाहिँ स्थलगत लगत संकलनको काम गर्ने गरी निर्धारण गरेका थियौं। त्यही अनुसार 75 चैत 15 वैशाख मसान्त निर्धारण गरेका थियौं। तर विविध कारणले गर्दा हामीले समयमा अधिकांश जिल्लाहरूमा समयमा काम गर्न शुरू गर्न सकेनौं। त्यसकारण हाम्रो छूट तथा पुनर्जाँच सर्वेक्षण सञ्चालन समितिको बैठकले हालै एउटा के निर्णय गरेको छ भने 2076 वैशाख 20 गतेलाई आधार मानेर 20 गतेदेखि जेठ मसान्तसम्ममा 2076 जेठ मसान्तसम्ममा नयाँ समय तालिका निर्धारण गरेको छ र जेठ मसान्तसम्ममा काम गर्ने गरी हामीले सबै जिल्ला स्थित कार्यालयहरू र त्यसमा खटिएका प्राविधिक साथीहरूलाई हामीले निर्देशन दिइसकेका छौं। र अहिले कसैले थाहा पाउनु भएको छैन भने पनि म तपाईँहरूको रेडियो मार्फत सबैलाई के अनुरोध गर्न चाहन्छु भने 76 जेठ मसान्तसम्म हाम्रो प्राविधिक साथीहरूले तोकेको समयभित्र, फेरि हरेक वडामा त्यो जेठ मसान्तसम्मै काम हुँदैन, उहाँहरूको एउटा आफ्नो कार्यतालिका छ, त्यो कार्यतालिका अनुसार वडामा काम गर्नुहुन्छ, तर समग्रमा सकिने चाहिँ हाम्रो जेठ मसान्तसम्म निर्धारण गरेको छ।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव एवं सहप्रवक्ता मनोहर घिमिरे। सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि 2075 भएको संशोधन, विभिन्न जिल्लामा चलिरहेको छूट तथा पुनर्जाँच सर्वेक्षणका बारेमा जानकारी दिनुहुँदै। तपाई उज्यालो रेडियो नेटवर्क मार्फत देशभरि र उज्यालो अनलाइन तथा उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम 1156 सुनिरहनु भएको छ। तपाईले भूकम्पपछिको पुनर्निर्माणका क्रममा भोग्नु परेका कुनै समस्या वा गुनासो भए हाम्रो आईभीआर नम्बर 01-5551-192 आफ्ना विचार रेकर्ड गराउन सक्नुहुन्छ। तपाईका समस्या र जिज्ञासाको जवाब हामी सम्बन्धित निकायबाट खोज्ने प्रयत्न पनि गर्नेछौ। त्यस्तै कार्यक्रमका विषयमा तपाईका विचार तथा सल्लाह सुझाव भए उज्यालोको फेसबुक पेज वा ट्विटरमा पनि राख्न सक्नुहुन्छ। अर्को बिहिबार बेलुका 5 बजेको नेपाल खबरपछि पुनर्निर्माणसँग सम्बन्धित विभिन्न सामग्रीसहित हाम्रो भेट हुने नै छ। आजको कार्यक्रमबाट प्राविधिक साथी मनोज विष्टसँगै म मदन पौड्याल पनि बिदा हुन्छु। नमस्कार।